بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ احزاب کی آیت کرمانک 32, 33 اور 34 کی تلاوت اور انواد سنیں گے ایران کے پرکھیات قاری ابو القاسمی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ یا نساء النبی لستن کأحد من النساء فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا۔ وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا۔ واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة إن الله كان لطيفا خبيرا۔ صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے پیغمبر کی پتنیوں، تم سامانیہ محلاؤں میں سے کسی کی طرح نہیں ہو، یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے، اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو۔ نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ آج سوموار ہے، دے کی 27، جماعت ثانی کی 14 اور جنوری کی 17 تاریخ۔ شوتاؤ، ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ جبکہ تازہ سماچاروں سے اوگت ہونے کے لیے ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ شوتاؤ، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سدا کی بھانتی آپ سب سے پہلے دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ سنیں گے ساپتاہک کاریکرم وشو درپن اور سبھا کا انتم، اور دوسرا ساپتاہک کاریکرم ہوگا جل سنکٹ۔ شوتاؤ، یہ تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ مریم مہدادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ چھ سال کے بعد سعودی عرب کے جدہ نگر میں 3 ایرانی کوٹنائک تعینات۔ امریکہ کے پورو راشٹرپتی ڈونالڈ ٹرمپ نے کہا ہے کہ ایران، چین اور روس نے امریکہ کو مذاق بنا دیا ہے۔ امریکی سینیٹر نے کہا ہے کہ امریکی کمزوری کی مہک روس اور چین کی ناک تک پہنچ گئی ہے۔ یمنی ڈرون نے انتراشٹریہ ہوائی اڈے پر حملہ کیا، 3 آئل ٹینکر تباہ، اڑانیں رکی۔ اور اب آپ اس طرح سے سماچار سنیے۔
ایران نے اپنے 3 کوٹنائکوں کو سعودی عرب کے جدہ نگر بھیجا ہے، جہاں وہ 6 سال کے انترال کے بعد اسلامی سہیوگ سنگھٹن OIC کے سمبندھ میں ایران کی اور سے اپنی گتیویدھیاں انجام دیں گے۔ سماچار ایجنسی اسنا کی رپورٹ کے انوسار ودیش منتری حسین امیر عبداللہیہ نے 23 دسمبر کو تیران میں اپنے عراقی سمکش فواد حسین کے ساتھ سنیکت پریس کانفرنس میں ایران اور سعودی عرب کے مدھیہ وارتا کے 4 دور آیوجت کرانے میں بغداد کی بھومیکا کی اور سنکیت کیا، اور کہا کہ سعودی عرب نے 3 ایرانی کوٹنائکوں کا ویزا جاری کرنے پر سہمت جتائی ہے اور ان کوٹنائکوں کا ویزا حاصل ہو چکا ہے۔ ودیش منتری نے اسی پرکار ایک ساکشاتکار میں ان کوٹنائکوں کے لیے ویزا جاری ہونے کو سکارتمک اور اچھا بندو قرار دیا۔ اس رپورٹ کے انوسار حالیہ دنوں میں 3 ایرانی کوٹنائک سعودی عرب کے جدہ نگر گئے ہیں۔ ورش 2015 میں ایران اور سعودی عرب کے مدھیہ کوٹنائک سمبندھ وچھید ہو جانے کے بعد جدہ نگر میں ایران کا پرتندھتو کاریالے بھی بند ہو گیا تھا۔
امریکہ کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ نے کہا ہے کہ ایران، چین اور روس نے امریکہ کو مذاق بنا دیا ہے۔ ڈونلڈ ٹرمپ نے امریکی راشٹرپتی جو بائیڈن کی ودیش نیتی کی آلوچنا کرتے ہوئے کہا کہ ایران، چین اور روس امریکہ کے خلاف بھڑکاؤ کاروائیاں انجام دے رہے ہیں جو کدھا ایک سال پہلے نہیں کرتے تھے۔ ہل ویب سائٹ کے انوسار امریکہ کے اریزونا راجیہ کے فلورنس نگر میں امریکہ کو बचाओ शीर्षक के अंतर्गत एक कॉन्फ्रेंस हुई, जिसमें ट्रंप ने भाषण देते हुए कहा कि ईरान, चीन और रूस ने अमेरिका को मजाक बना दिया है। इसी प्रकार उन्होंने अपने समर्थकों के मध्य भाषण देते हुए बाइडन के क्रियाकलापों को त्रासदी बताया और कहा कि अमेरिका पूरी दुनिया में मजाक बन गया है। रोचक बात यह है कि इस समय बाइडन सरकार के अधिकारी भी ईरान के संबंध में ट्रंप की नीतियों की आलोचना कर कह रहे हैं कि ट्रंप ने परमाणु समझौते से निकलकर बहुत बड़ी गलती की है और उसकी वजह से अमेरिका अलग थलग पड़ गया है और इस समय वाशिंगटन उसकी कीमत अदा कर रहा है।
अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने इस देश के वर्तमान राष्ट्रपति को अयोग्य करार दिया है। डोनाल्ड ट्रंप ने शनिवार को एरिजोना में मध्यावधि चुनाव रैली को संबोधित करते हुए जो बाइडन की कड़ी आलोचना की। बाइडन ने कहा कि वास्तव में वे अयोग्य हैं। ट्रंप ने वर्ष 2020 के राष्ट्रपति चुनाव में धांधली के अपने पुराने दावे को दोहराते हुए अमेरिका के भीतर कोरोना के फैलाव, बिगड़ती आर्थिक स्थिति, विदेशी नीति और देश के भीतर बढ़ते अपराधों के बारे में बात की।
अमेरिकी कांग्रेस में विदेश संबंधों की समिति के एक वरिष्ठ सदस्य माइकल मैकल ने यूक्रेन के संबंध में बाइडन सरकार की नीतियों की आलोचना की और चेतावनी देते हुए कहा कि अमेरिकी कमजोरी की महक रूस, चीन और उत्तर कोरिया की नाक तक पहुंच गई है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार माइकल मैकाल का कहना है कि अफगानिस्तान से अमेरिका के निकल जाने के बाद रूसी, चीनी और उत्तरी कोरिया के नेताओं ने यह नतीजा निकाला है कि अमरीका कमजोर हो गया है। इसी प्रकार उन्होंने दोबारा अमरीका और रूस के मध्य शीत युद्ध आरंभ हो जाने के बारे में चेतावनी दी। समाचार एजेंसी स्पुतनिक के अनुसार माइकल मैकाल ने CNN के साथ साक्षात्कार में ये बातें कहीं और यूक्रेन के संबंध में अमेरिका और रूस के मध्य तनाव के बारे में पूछे गए प्रश्नों का जवाब दिया। अमेरिका के रिपब्लिकन सीनेटर ने कहा है कि अमेरिका और रूस के मध्य दोबारा शीत युद्ध आरंभ हो गया है और रूस से मुकाबले के उन्होंने मॉस्को के विरुद्ध अधिक से अधिक प्रतिबंध लगाए जाने और यूक्रेन को अधिक हथियार देने के सुझाव दिया।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। एक अमेरिकी अधिकारी ने बताया है कि दक्षिणी सीरिया में अमेरिकी सैन्य उपस्थिति का उद्देश्य तेहरान और दमिश्क के संपर्क को समाप्त करना है। सीरिया के लिए अमेरिका के पूर्व दूत जेम्स जेफरी ने कहा है कि विदेश में अमेरिकी सैनिकों की उपस्थिति का मुख्य उद्देश्य अमेरिका और उसके घटकों के हितों की रक्षा करते हुए उन्हें मजबूत बनाना है। उन्होंने कहा कि सीरिया के दक्षिण में स्थित अतनफ छावनी में अमेरिकी सैनिकों की उपस्थिति का मकसद भी सीरिया के राष्ट्रपति पर दबाव बनाकर ईरान और सीरिया के संबंधों को समाप्त करवाना है। जेम्स जेफरी ने यह भी बताया कि जब तक अमेरिकी सैनिक किसी देश में मौजूद रहते हैं, वे अन्य देशों के सैनिकों को वहां आने नहीं देते। सीरिया में भी ऐसा ही किया जा रहा है। अमेरिका के पूर्व दूत जेम्स जेफरी के इस बयान से कुछ समय पहले अमेरिका के एक राजनेता रेन पेल ने यह बात कही थी कि वाशिंगटन ऐसी स्थिति में सीरिया में दाइश के विरुद्ध संघर्ष करने का दावा कर रहा है जब वहां की जा रही उसकी सैन्य उपस्थितियां व कार्रवाइयां आतंकवादियों के हित में हैं। उन्होंने कहा कि ईरान द्वारा सीरिया के खुले समर्थन से अमेरिका बहुत नाराज है, यही कारण है कि उसने सीरिया में अपनी कई छावनियां बना रखी हैं।
अमरीकी कांग्रेस के विदेशी मामलों की समिति के सदस्य माइकल मैकाल ने यूक्रेन के संदर्भ में बाइडन की नीतियों की कड़ी आलोचना की है। माइकल मैकाल ने कहा है कि अफगानिस्तान से अमरीकी सैनिकों की वापसी को रूस, चीन और उत्तरी कोरिया हमारी कमजोरी समझ रहे हैं। क्षमा कीजिएगा, इराक के स्वयंसेवी बल हश्दुशाबी ने देश के पूर्व में दाइश के 70 आतंकवादियों के मारे जाने की सूचना दी है। हमारे संवाददाता की रिपोर्ट के अनुसार इराक के स्वयंसेवी बल हश्दुशाबी ने ऐलान किया है कि देश के पूर्व में स्थित दियाला प्रांत में हमला करके दाइश के 70 आतंकवादियों को मार गिराया गया है। रिपोर्ट के अनुसार दियाला प्रांत में तैनात सुरक्षा बलों पर दाइश के तत्व हमला करने की चेष्टा में थे। इराक में आतंकवादी गुट दाइश पराजित हो चुका है, परंतु इसके बच्चे खुचे तत्व आतंकवादी कार्रवाइयां करते रहते हैं। یاد رہے کہ آتنکوادی گٹ داعش نے امریکہ، پشچمی اور سعودی عرب سہیت عرب دیشوں کے سمرتھن سے ورش 2014 میں عراق کے ایک بڑے بھاگ پر قبضہ کر لیا تھا، اور اپنے قبضے کے دوران اس نے بڑے بھیاوا و جگھنیہ اپرادھ انجام دیے تھے۔ اس کے بعد عراق نے ایران سے آتنکواد کے مقابلے میں سہایتا کی مانگ کی، اور عراقی سرکشا بلوں نے ایرانی سلاحکاروں کی مدد سے 17 نومبر 2017 کو عراق میں داعش کی آخری گڑھ راوے کو آزاد کرا لیا، اور اس شہر کے آزاد ہونے کے ساتھ ہی ویوہارک روپ سے عراق میں داعش کا انت ہو گیا۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ سماچار ایجنسی تسنیم کی رپورٹ کے انوسار یمنی سینا کے ڈرون نے سنیکت عرب امارات کے اندر گھس کر ابو دھابی میں حملہ کیا، جس سے 3 آئل ٹینکر تباہ ہو گئے۔ ابو دھابی کی پولیس نے اس خبر کی پشٹی کرتے ہوئے اعلان کیا ہے کہ ابھی اس سے ہونے والی سمبھاوت چھتی کے بارے میں کچھ نہیں بتایا گیا ہے۔ ابو دھابی کی پولیس نے بتایا ہے کہ پہلے آئل ٹینکر پر حملہ ابو دھابی نیشنل آئل کمپنی کے تیل بھنڈار کے نکٹ مصفہ چھیتر میں ہوا، جبکہ دوسرا حملہ ابو دھابی میں نرمانادھین دوسرے انتراشٹریہ ہوائی اڈے میں ہوا۔ المصفہ سنیکت عرب امارات کے ابو دھابی نگر کے دکشن پشچم میں استھت ایک اودیوگک چھیتر ہے، اور تیل اور گیس کے بھنڈار کے درش سے ادنوک دنیا کی ایک بڑی کمپنی ہے۔ ابو دھابی کی پولیس کا کہنا ہے کہ آرمبھک رپورٹ اس بات کی سوچک ہے کہ جو چیزیں برآمد ہوئی ہیں سمبھوتا وہ ایک ڈرون سے سمبندھت ہیں۔ اس ڈرون حملے کے بعد ابو دھابی کے انتراشٹریہ ہوائی اڈے کی اڑانیں کچھ سمے کے لیے روک دی گئیں۔
ترکی کے ٹی آر ڈی ٹی وی چینل نے ایجن ساگر کے بھیتر بھیشن بھوکم کی سوچنا دی ہے۔ ٹی آر ٹی وی چینل کے انوسار رویوار کو ستھانیہ سمے کے انوسار 14.48 پر ایجن ساگر کے بھیتر 18.76 کلومیٹر کی گہرائی میں ایک بھوکم پایا، جس کی تیورتا 5.3 ڈگری ماپی گئی۔ ترکی کے آپاتکال اور آپدا پربندھن آفات کے انوسار اس بھوکم کا کیندر دیش کے چانک کالے پرانت کے گوکچے نامک نگر سے 125.84 کلومیٹر دور تھا۔ الیکھنیہ ہے کہ اس سے پہلے پرشانت مہاساگر میں ٹونگا آئیلینڈ کے پاس جوالا مکھی میں ایک بڑا وسفوٹ ہوا تھا۔ اس بڑے وسفوٹ کی وجہ سے ٹونگا کے پڑوسی دیشوں نیوزی لینڈ اور فیجی میں سونامی کا خطرہ بڑھ گیا تھا۔
دکشن کوریا کی سینا نے اتری کوریا دوارا میزائل کے نئے پریکشن کی خبر دی ہے۔ فارس نیوز کے انوسار دکشن کوریا کی سینا نے سوموار کی صبح بتایا ہے کہ اتری کوریا نے پھر ایک پریکشن کیا جو میزائل پریکشن لگتا ہے۔ اسی بیچ جاپان کے تٹ رکشک بلوں نے بھی اس خبر کی پشٹی کرتے ہوئے بتایا ہے کہ اتری کوریا نے پورب کی اور اجنات لانچنگ کی ہے۔
فرانس کے اگر دکشنی پنتھی پارٹی نیشنل فرنٹ کی نیتا نے اس دیش کے راشٹرپتی کی نیتیوں کی کڑی آلوچنا کی ہے۔ مارین لے پین نے ٹویٹ کیا ہے کہ فرانس کے راشٹرپتی میکرا کے کال میں یووا بہت ادھک ہتاش ہیں۔ انہوں نے لکھا ہے کہ میکرا کی نیتیوں نے فرانس کو بہت ہی بری حالت میں پہنچا دیا ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔
راجنیتک چرچا۔
دوستو، کاریکرم راجنیتک چرچا لے کر میں سید میسم آپ کی سیوا میں حاضر ہوں۔ فلسطین کی تازہ پرستھیوں پر پیش ہے ایک رپورٹ قائم رضوی کی زبانی۔
تصدر صحراء النقب للمشهد الفلسطيني وما
نقب مروستل کی حالیہ گھٹنائیں اس سمے فلسطین کی خبروں میں سب سے اوپر ہیں. یہ شیطر فلسطینیوں اور زائیونی سینکوں کے بیچ ہنسک جھڑپوں کا اس سمے کیندر بنا ہوا ہے. نقب مروستل کی بھوگولک استھتی ایسی ہے کہ وہاں پر فلسطینیوں کے آدھے سے ادھک اتہاسک شیطر ہیں اور یہ جارڈن سے بھی ملا ہوا ہے.
يعني حقيقة في الآن يعني حالة غضب غير عادية.
نقب میں آسمانی ڈھنگ سے غصے اور نفرت کی نئی لہر پائی جاتی ہے. اسرائیلی فلسطینی شیطروں سے ان کو ہٹانے کی اپنی نسل وادی نیتی کو سماپت کرنا نہیں چاہتے. اس سمے نقب میں ایک نئی کرانتی آئی ہوئی ہے جس سے اسرائیل بوکھلا گیا ہے. نفتالی منتری منڈل کے پاس کیول دو ہی راستے بچے ہیں. اسرائیل اگر نقب میں فلسطینیوں کے گھروں کو گرانے کی نیتی کو بند نہیں کرتا ہے تو پھر اس کی سرکار گر جائے گی. فلسطینی سنگھرش کرتاؤں سے اس سمے مجھے بہت ہی امید ہے. اس سمے جو ہم دیکھ رہے ہیں وہ نسل وادی نیتی کا سب سے برا ادھارن ہے جسے زائونی شاسن نے شیتر پر تھوپ رکھا ہے. زائونی شاسن اس شیتر کو بہت ہی مہتوپورن بتاتا ہے اور فلسطینیوں کے اس شیتر پر اس نے دانت گڑا رکھے ہیں. 1948 سے پہلے یہاں پر فلسطینیوں کی سنکھیا لگ بھگ 110,000 تھی. زائونی شاسن نے ان میں سے 100,000 لوگوں کو زبردستی مصر، جارڈن اور دکشنی تٹ کی اور پلائن کے لیے وش کیا. اب وہاں پر کیول 10,000 فلسطینی ہی بچے ہیں. انی شیتروں کی تلنا میں اس شیتر میں فلسطینیوں کی بڑھتی سنکھیا کا انوپات ادھک ہے. یہی کارن ہے کہ زائونی شاسن نے یہاں سے فلسطینیوں کو زبردستی پلائن کرنے کے لیے یہ ابھیان شروع کیا ہے.
نلمس ان اطماع الاحتلال
یہ وشے اویز زائونی شاسن کی لالچ کا پریچایک ہے. وہ نہیں چاہتے ہیں کہ جارڈن ندی کے پشچمی تٹ، بیت المقدس اور 1948 میں ہتیائے گئے شیتروں کے کچھ گاؤں کو اوپچارکتا دے. وہ اپنی کالونی یوجناؤں کو پورا کرنے کے لیے بھرسک پریاس کر رہے ہیں. پرتیرودکرتا فلسطینی جو اس شیتر میں اٹھ کھڑے ہوئے ہیں ان کی وجہ سے نقب اس سمے اویز زائونی شاسن کی گلے کی ہڈی بن کر رہ گیا ہے. حالات ایسے بن گئے ہیں کہ اویز زائونی شاسن چاہے یا نہ چاہے اب ہر حالت میں فلسطینی پرتیرودکرتاؤں کے ساتھ نقب میں سنگھرش میں اس کو نشچت روپ سے پراجے کا ہی منہ دیکھنا پڑے گا. فلسطین سے فارس اسرفندی کی رپورٹ.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش. कार्यक्रम राजनैतिक चर्चा.
अश्वेतों के अधिकारों के लिए लंबी लड़ाई लड़ने वाले मार्टिन लूथर किंग को श्रद्धांजलि देने वाली पेश है एक रिपोर्ट अहमद अब्बास की जबानी.
वी थैंक गॉड फॉर गिविंग अस अ लीडर.
अमरीका में लोग مارٹن لوتھر کنگ سے ٹوٹ کر پیار کرتے ہیں جنہوں نے کبھی اپنے بھاشن میں کہا تھا کہ میرا ایک سپنا ہے.
I have a dream.
ان کی عمر نے وفا نہیں کی اور 40 سال کی عمر میں ہی ان کی ہتیا کر دی گئی. مگر امریکہ کے کیلنڈر میں ان سے جڑا ایک دن ہے جس کے آنے پر ہر سال انہیں یاد کیا جاتا ہے. ویسے داس پرتھا تو ان سے پہلے ہی ختم ہو گئی تھی اور ان کی موت کے بعد بھی اسکول اور سارجنک استھل پر گورے اور کالے ایک ساتھ رہتے ہیں. مگر یہی ساری حقیقت نہیں ہے. مارٹن لوتھر کنگ نے اشویتوں کے ادھیکاروں کے لیے بڑی لمبی لڑائی لڑی، بلیدان دیا، مگر اب 54 سال کے بعد اشویت آبادی آج بھی یہی نعرے لگا رہی ہے اور اپنے ادھیکاروں کی مانگ کر رہی ہے. संयुक्त राष्ट्र संघ के मानवाधिकार विभाग के वरिष्ठ अधिकारी लुईस कहते हैं,
व्हाइट सुप्रीमेसी,
रंग भेद और नस्ली भेदभाव हम आज भी देख रहे हैं. एक बार फिर इसमें बढ़ोतरी हो रही है और कोरोना वायरस की महामारी के बाद तो हालात और भी खराब हो गए हैं. संयुक्त राष्ट्र संघ की रिपोर्ट कहती है कि नस्ल भेदी हत्याएं कल्पना से बहुत अधिक हैं. मगर कोई भी इसके बारे में बात नहीं करना चाहता। संयुक्त राष्ट्र संघ की रिपोर्ट ये कहती है कि जातिवाद जड़ पकड़ गया है। लगातार पांचवें साल भी अमेरिका ने संयुक्त राष्ट्र संघ में नस्ल परस्ती की आलोचना में लाए गए प्रस्ताव के खिलाफ मतदान किया है और इस तरह अपना रुझान जाहिर किया है। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
और अब रुख करते हैं भारत का। समाजवादी पार्टी के नेता अखिलेश यादव ने BJP को हराने के लिए अनसंकल्प लिया है। ब्यौरा दे रहे हैं नई दिल्ली से शमशाद काजमी।
कोरोना की तीसरी लहर की तीव्रता के बीच पांच राज्यों के विधानसभा चुनावों के लिए राजनीतिक दलों की चुनावी रैलियां तो कोरोना नियमों के कारण फिलहाल थम गई हैं, परंतु चुनावी हलचल और नेताओं का दल बदल का क्रम जारी है। उत्तर प्रदेश में भाजपा से 3 मंत्रियों और अनेक विधायकों के समाजवादी पार्टी में शामिल होने के बाद मुकाबला रोमांचक हो गया है। सभी राजनीतिक दल अपने अपने प्रत्याशियों की सूची जारी कर रहे हैं और संवाददाता सम्मेलन करके जनता से वादे कर रहे हैं। समाजवादी पार्टी प्रमुख अखिलेश यादव ने आज लखनऊ में एक संवाददाता सम्मेलन में घोषणा की है कि सभी किसानों को सिंचाई के लिए मुफ्त बिजली और ब्याज मुक्त लोन दिया जाएगा। उन्होंने किसानों के लिए बीमा और पेंशन का प्रबंध किए जाने की भी घोषणा की। इस घोषणा से पहले उत्तर प्रदेश के पूर्व मुख्यमंत्री अखिलेश यादव ने गेहूं और चावल हाथ में लेकर भाजपा को हटाने का संकल्प लिया और किसानों से उनका साथ देने की अपील की।
हम अपनी पार्टी के नेता कार्यकर्ता किसान भाइयों से कहेंगे कि संकल्प लें, अन्य संकल्प लें और भारतीय जनता पार्टी को हराएं और हटाएं।
उन्होंने कहा कि हम सभी संकल्प लेते हैं कि किसानों पर अन्याय करने वालों को हराएंगे और हटाएंगे। सपा नेता ने कहा कि उनकी पार्टी सभी फसलों के लिए MSP और गन्ना किसानों को 15 दिन में भुगतान को सुनिश्चित करेगी। उन्होंने कहा कि हम 300 यूनिट फ्री बिजली देने का संकल्प पूरा करेंगे। सपा नेता ने आरोप लगाया कि भारतीय जनता पार्टी के नेता आचार संहिता का उल्लंघन कर रहे हैं। कृषि कानून के विरुद्ध किसानों के एक साल चले आंदोलन का प्रभाव इन चुनावों में विशेष रूप से दिखाई दे रहा है, जहां भाजपा सहित राजनीतिक दल किसानों को लुभाने का प्रयास कर रहे हैं। लेकिन कृषि कानून वापस लिए जाने के बावजूद भाजपा सरकार के प्रति किसानों का रोष अब भी दिखाई देता है। उधर पंजाब में अब 14 फरवरी के बजाय 20 फरवरी को विधानसभा के चुनाव संपन्न होंगे। 16 फरवरी को गुरु रविदास जयंती होने के कारण सभी राजनीतिक दलों ने चुनाव एक सप्ताह आगे बढ़ाने की मांग की थी। चुनाव आयोग ने आखिरकार पंजाब के मतदान की तिथि बदल दी है। 5 राज्यों के विधानसभा चुनाव 10 फरवरी से 7 मार्च तक जारी रहेंगे और 10 मार्च को परिणामों की घोषणा कर दी जाएगी। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम विश्व दर्पण। उसके बाद आप सुनेंगे अंतिम कार्यक्रम जल संकट।
विश्व दर्पण। दोस्तों, विश्व दर्पण में आपका स्वागत है। मैं हूं अख्तर रिज़वी। हमारी चर्चा का विषय है इराक में सरकार गठन का कठित चरण। इराक में आतंकवादी अमरीकी सैनिकों के निष्कासन के साथ साथ नई सरकार के गठन की प्रक्रिया भी जारी है। इराक में मध्यावधि चुनाव के बाद संसद की पहली बैठक आयोजित हुई, जिसमें मोहम्मद अल हलबूसी को चौथी बार संसद सभापति बनाया गया। इनके साथ दो अन्य लोगों को डिप्टी स्पीकर चुना गया। इससे पहले इराकी राष्ट्रपति बरहम साले ने एक आदेश जारी करके नई संसद की बैठक 9 जनवरी को तलब की थी। मोहम्मद अल हलबूसी के संसद सभापति चुने जाने पर प्रधानमंत्री मुस्तफा अल काजमी ने अपने एक संदेश में कहा कि आज देश के इतिहास का एक अहम दिन, राष्ट्रीय शक्ति और एकता को मजबूत बनाने के लिए एक दूसरे के साथ मिल बैठने का मौका है। चौथी बार संसद सभापति बनने के बाद मोहम्मद अल हलबूसी ने अपने कार्यालय में प्रधानमंत्री मुस्तफा अल काजमी से मुलाकात की। रविवार की शाम इराकी संसद की होने वाली बैठक में मोहम्मद अल हलबूसी को 200 सांसदों के वोटों के साथ लगातार चौथी बार संसद सभापति चुना गया। सदर धड़े से संबंध रखने वाले हाकिम जामिली इराकी संसद के डिप्टी स्पीकर चुने गए। दूसरी ओर सदर धड़े के नेता मुक्तदा सदर ने, जिनकी पार्टी को संसद में सबसे ज्यादा सीटें हासिल हैं, सरकार गठन को कठिन करार दिया। संसद की पहली बैठक के बाद अपने पहले ट्वीट में मुक्तदा सदर का कहना था कि संसद सभापति और डिप्टी स्पीकर के चयन का अहम चरण कामयाबी के साथ तय कर लिया गया है, जिस पर मैं राष्ट्र को बधाई देता हूं। उन्होंने कहा कि अब हमें एक स्वतंत्र इराक के लिए सांप्रदायिकता और गुटबाजी से हटकर सरकार गठन का कठिन चरण तय करना है। इसी मध्य इराक के अलफतह गठबंधन के एक सदस्य उदय शालान ने कहा कि इराकी जनता अमरीकी सैनिकों को बाहर निकालने के लिए हर संभव तरीका अपनाएगी। उन्होंने अमरीका को इराक के आर्थिक और राजनीतिक संकट का मुख्य जिम्मेदार करार देते हुए कहा कि हमारे देश में अमरीकी सैनिकों की उपस्थिति गैर कानूनी और संसद के प्रस्ताव के खिलाफ है। इराक की संसद की पहली बैठक का आयोजन 3 महीने बाद हुआ और जाहिर सी बात है कि यह बैठक विलंब से आयोजित हुई, और जिस तरह संसद भवन में हंगामे हुए उससे क्या पता चलता है कि सरकार गठन की प्रक्रिया कितनी आसान होगी। विचार सुनिए टीकाकार डॉक्टर राशिद अब्बास के।
इंतखाबात के नताइज से ही अंदाजा हो रहा था कि जो आइंदा की इराक की हुकूमत होगी उसमें मुश्किलात रहेंगी, बल्कि मैं अगर उससे पीछे चला जाऊं कि जो सिस्टम इन्होंने इराक के लिए दिया है वो खुद सिस्टम के अंदर ऐसे नकायस मौजूद हैं कि जो हमेशा इस तरह की मुश्किलात का बायस बनेंगे। और इसमें भी मैं समझता हूं कि बाहर की बाज ताकतें हैं, मसलन उन्होंने एक जिस अंदाज से एक लुबनान की तरह यहाँ पे भी एक सिस्टम राइज करने की कोशिश की है कि सुन्नी को ये होना चाहिए, शिया को ये होना चाहिए और कुर्दों को ये होना चाहिए, तो ये एक जमहूरी एक उसको तो नहीं कह सकते आप जमहूरी अंदाज से लेके आए। आप अपने मुल्कों में तो नहीं कहते कि वाइट सफ़ेद फामों को ये होना चाहिए और कालों को ये होना चाहिए, वहाँ पर आप एक जमहूरी जो आपका एक राइज जमहूरी है, तो एक लिहाज से तो खुद एक इख्तलाफात के बीच वो दिए गए थे इसमें। फिर इलेक्शन के अंदर जिस अंदाज से उन्होंने इलेक्ट्रॉनिक मशीनों के ज़रिए वो सर्वर जो है इमारात में पड़ा हुआ है, मुत्तहिदा अरब अमारात में इलेक्शन यहाँ पे हो रहे हैं, और अभी तक उसको जो बड़े धड़े हैं उन्होंने कबूल नहीं किया, यानी जिसे कहते हैं मजबूरी से उन्होंने अदालत का फैसला माना है लेकिन उस एतराज़ के साथ माना है कि हम इसको कबूल नहीं करते, लेकिन एक सिस्टम चल पड़े इसलिए जो है। तो इस लिहाज से पार्लियामेंट का भी जो इजलास हुआ है, जो खबरें सामने आई हैं, जो वहाँ पे एक धींगा मुश्ती कहें या मछली मार्केट बन रहा है जो पार्लियामेंट का, तो जिसे कहते हैं कि आइंदा के उनवान से कोई अच्छी खबरें नहीं मिल रही, इल्ला ये यानी जिसे कहते हैं ना कि अवाम के और वहाँ की जो आप मर्जियत है उसको अगर ये अहमियत देंगे तमाम ग्रुप, तो मैं समझता हूँ कि एक सूरतयाल बेहतर हो सकती है। और अगर यही सियासी खींचातानी और चपकलश रही तो ये फिर पार्लियामेंट के इजलास ऐसे ही एक दूसरे को निकालने और बाहर करने और वॉकआउट होना और फलां को नहीं मानना और फलां को नहीं मानना, ये सिलसिला यानी एक इम्कान पाया जाता है।
टीकाकार मिसम हमदानी से जब ये पूछा गया कि इराक में वर्तमान समय में सरकार गठन की प्रक्रिया को आप कैसे देख रहे हैं, अतीत में भी सरकारें तो बनी लेकिन उसमें महीनों लग गए, क्या इस बार भी वैसा ही होगा या उसमें कुछ अलग है, तो उनका कहना था
जो سیال عراق کے اندر موجود ہے انتخابات کے بعد، ظاہر ہے کوئی ایک پارٹی جو ہے وہ تو واضح اکثریت تو حاصل نہیں کر سکی، تو اس کے نتیجے میں مخلوط حکومت ہی بننی ہے، اور دوسری طرف قانون بھی ان کا یہ ہے کہ وزیر اعظم کے لیے ان کے لیے کوئی شیعہ کینڈیڈیٹ ہی ہونا ہے۔ تو بہرحال ہم نے عرض کی تھی آپ خدمت میں کہ جو موجود وہاں پر پارٹیز ہیں، خصوصاً صدر صاحب کی پارٹی ہے اور اسی طرح ان کے مقابلے میں دوسری جو جماعتیں ہیں ان کے پاس کچھ کم جو ہے وہ سیٹیں ہیں، تو ان کو بالآخر ایک دوسرے کے ساتھ آنا پڑے گا، ایک دوسرے کے نزدیک آنا پڑے گا، کچھ چیزیں جو ہیں ان پہ کمپرومائز کرنا پڑے گا، جو ابھی تک اتنا ٹائم لگ گیا اور آگے بھی کچھ اندازہ یہی ہے کہ کچھ نہ کچھ ٹائم لیں گے، یہ ظاہر ہے کچھ نہ کچھ اس میں وقت لگے گا جو اختلاف نظر ان کے درمیان موجود ہے اس میں، تو اس میں بالآخر ان کو کمپرومائز کرنا پڑے گا۔ ظاہر ہے امریکہ کا فائدہ یہی ہے اور موجود خطے میں موجود دوسری جو طاقتیں ہیں، عراق کے آپ ہمسائے کے اندر دیکھ لیں کہ جو عرب سٹیٹس موجود ہیں ان کی تو بھرپور کوشش یہی ہے کہ صورتحال گمگیر رہے، وہ تو کبھی بھی ایسی جو ہے وہ صورتحال نہیں بننے دیں گے کہ جس کے اوپر جو ہے وہ سٹیبلٹی آئے اور عراق جو ہے وہ اپنے پاؤں پر کھڑا ہو۔ وہ صدام کے بعد امریکہ کچھ اور سوچ رہا تھا لیکن وہ کسی اور چیز سے جو ہے وہ مواجہ ہو گیا، اس کے سامنے کچھ اور چیز آ گئی ہے، اور اس کی ابھی بھی مکمل کوشش یہ ہے کہ وہ یہاں پر جو ہے افراتفری کی صورتحال کو برقرار رکھے۔ دیکھیں ان کے لیے ایک سب سے عجیب بات آپ کہہ لیں کہ یہ سب سے دھچکا جس سے ان کو لگا وہ یہ تھا کہ عراق کے اندر پارلیمنٹ نے یہ بل پاس کیا کہ یہاں سے امریکی جو ہے وہ نکلے، یہاں سے خالی کرے امریکہ کو، ایک قانونی حیثیت دے دی۔
ٹیکاکار ڈاکٹر راشد عباس سے جب یہ پوچھا گیا کہ عرب دیشوں میں، وشیش کر جب لبنان اور عراق کی بات کرتے ہیں، تو ان دیشوں میں لوک تانترک پرکریا کو پنپنے کیوں نہیں دیا جاتا، تو ان کا کہنا تھا
عرب دنیا کے اندر دیکھیں تو یہ خیر الموجودین تو ہیں، اس کو تمہیں ماننا پڑے گا، لبنان اور عراق اور کسی حد تک شام، بہرحال ان کے ہاں ایک الیکشن ہوتے ہیں، چاہے وہ جو عالمی معیارات ہیں اس پہ پورا نہیں اترتے، لیکن بہرحال نہ ہونے سے جسے کہتے ہیں سم تھنگ از بیٹر دین نتھنگ، اس لحاظ سے تو صحیح ہے، لیکن جو سسٹم دیا گیا، لبنان میں بھی یہی مسائل ہوتے ہیں، حکومت بنتے بنتے سالوں گزر جاتے ہیں، کئی کئی سال گزر جاتے ہیں اور حکومت نہیں بن پاتی، کسی کو مثلاً ایک دھڑے سے کہتے ہیں آپ کو تشکیل کا کہا گیا، وہ ناکام ہوتا ہے، پھر دوسرا پھر تیسرا، تو بعض تجزیہ نگاروں کی یہی رائے ہے، یعنی جو میں نے پہلے عرض کیا کہ یہ سسٹم خود اس کا باعث بنتا ہے کہ حکومت نہیں بن پاتی۔ دیکھیں سسٹم ہی اگر صحیح نہ ہو تو آپ بے شک کہتے رہیں گے ہم اس کو چلا پائیں گے، یعنی اس کے لیے پھر زیادہ شرح صدر کی ضرورت ہے، اس کے لیے آپ کو پھر ملک کے لیے کچھ قربانی کی ضرورت ہے نا، آپ اس میں کہیں گے آپ قربان بھی کچھ نہ کریں، آپ جو ہے نا آپ کی ہر چیز، آپ کے تمام مفادات بھی پورے ہوں اور یہ سسٹم بھی چلے، تو یہاں پہ آ کے تضاد ہو جاتا ہے، آپ پھر اپنے بعض مفادات کو قربان کریں بھی، ٹھیک ہے ہماری پارٹی اگر اکثریت میں نہیں ہے یا ہماری پارٹی جو ہے اس میں اس انداز سے اس سسٹم کے تحت اقتدار میں نہیں آ سکتی تو اپوزیشن میں چلے جائیں، یعنی پھر اقتدار میں آنے کی یا حکومت کرنے کی خواہش نہیں ہونی چاہیے، چونکہ اس سسٹم کے اندر کچھ پیچیدگیاں ہیں اور اس پہ ابھی کھل کے لکھا بھی جا رہا ہے اور اس پہ لوگوں نے تبصرے کرنا شروع کر دیے، لہٰذا اب اسی صورتحال میں، اب تو یہ ظاہر ہے ایک آئین کا حصہ ہے، اب آپ جب تک خود ایک بہت بڑی تبدیلی آئے، آئینی تبدیلی آئے اور ایک بڑی واضح اکثریت 2/3 سے بھی بڑھ کے جو ہے وہ اس آئین کو تبدیل کرے تو کوئی تبدیلی آ سکتی ہے، لہذا مجبوری تو یہ ہے کہ اسی سسٹم کے اندر رہ کے ہی انہوں نے اپنے اس جمہوری عمل کو مزید جو ہے وہ پختہ کرنا ہے یا اس کو ترقی کی طرف لے کے جانا ہے، لہذا ایک عراقی لیڈرشپ کے لیے مشکلات ہیں اور اس میں میں صرف جو ہے وہ لیڈران کو ہی مورد الزام نہیں ٹھہراتا، میں اس سسٹم کی جو پیچیدگی ہیں وہ بھی اس کا باعث بن رہی ہیں، البتہ اس میں بھی کوئی دوسری رائے نہیں ہے کہ بیرونی طاقتیں بھی انوالو ہیں، اس کو بھی آپ نظر انداز نہیں کر سکتے۔
دستیکہ کار میسم ہمدانی سرکار گٹھن کی پرکریا میں رکاوٹ کی سب سے بڑی وجہ ودیشی ہستکشیپ کو قرار دیتے ہیں اور کہتے ہیں کہ عراقی گٹوں کو تھوڑا بلیدان دے کر ایک دوسرے سے نکٹ آنا ہوگا۔
تو یہ جو انتہائی قدم امریکہ نے اٹھایا بغداد ایئرپورٹ پہ ایک سیولین ایئرپورٹ کے اوپر اس طرح کی فوجی کاروائی کر کے، اور جبکہ وہ کوئی فوجی مار کا بھی نہیں تھا، ایک سیولین جو ہے وہ مسافر کے طور پر جو ہے، اور خصوصاً عراق کی حکومت کی سرکاری مہمان کے طور پر یہ افراد جو ہے وہاں پر موجود تھے۔ تو یہ جو انتہائی قدم اور غیر قانونی قدم جو اٹھایا اس نے، وہ اس چیز کا پتہ دیتا ہے کہ وہ اپنی طرف سے ان کی اینڈ آ چکا ہے، یعنی ان کی جتنی بھی آپ کہہ لیں کہ سرگرمیاں ہیں، سازشیں ہیں، ان کی کوششیں ہیں، وہ بالآخر ان کو یہ نظر آ رہا ہے کہ ان کا کوئی ریزلٹ نہیں نکل رہا، اس کے کوئی نتیجہ ان کو نہیں مل رہا، اور وہ ایک آپ کہہ لیں کہ ایک بند گلی میں کھڑے ہیں۔ اب اس بند گلی کے اندر پھر جیسے ہم مثال دیتے ہیں کہ ایک تالاب کے اندر یا دریا میں جب کوئی ڈوبنے لگتا ہے تو وہ پھر ہاتھ پاؤں مار رہا ہوتا ہے کہ کوئی نہ کوئی وسیلہ، کوئی ایسا طریقہ بنے۔ میرے خیال میں اب یہ ان کی یہی صورتحال ہے کہ یہ اب ہاتھ پاؤں مار رہے ہیں، اور اسی کا یہ نتیجہ ہے کہ جو کچھ سیاسی افراتفری جو ہے وہ عراق کے اندر موجود ہے، اور یہ نزدیک نہیں آنے دے رہے ان قوتوں کو کہ جو بالآخر ان سب کا سابقہ جو ہے، ان ساری قوتوں کا، چاہے وہ صدر تحریک ہو، چاہے جو ہے وہ آپ دوسری مقاومتی تحریک مزاحمتی تحریک کہہ لیں یا جتنے بھی گروپس ہیں، یہ سارے جو ہے وہ ان کا مزاحمتی سابقہ ہے، یعنی ان کی تاریخ مزاحمتی ہے۔ یہ صدام کے خلاف جو ہے وہ ان کی ساری عمر گزرگی لڑتے، اب ان کے کچھ قبائلی اختلافات ہیں، کچھ ان کے امتیازات کا مسئلہ ہے، کچھ سپرمیسی کے مسائل ہیں، تو ان کو بالآخر ان چیزوں کو حل کرنا پڑے گا اور نزدیک آنا پڑے گا۔
جی ہاں دوستو، امید ہے کہ عراق کا راجنیتک نیتوتو اتیت کی طرح اس بار بھی کوئی نہ کوئی راجنیتک حل نکالے گا اور دیش کو ودیشی ہستکشیپ سے بچائے گا۔ دوستوں، اسی کے ساتھ کارکرم سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
جل سنکٹ۔
دوستو، کارکرم جل سنکٹ کے ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور سید میسم کا سلام سویکار کیجیے۔
بادگیروں کا نرمان پریاورنیہ لکشیوں اور ارجا کے کفایتی استعمال کے ساتھ ہی نرمان کلا کی سندرتا میں بھی پربھاوی رہا ہے۔ راہگیر جب ان شہروں اور بستیوں سے گزرتے ہیں تو گلیوں میں چلتے سمے گھروں اور عمارتوں پر بنے بادگیروں کا آنند بھی لیتے ہیں۔ یہ بادگیر کئی پرکار کے ہوتے ہیں اور ایران کی واستوکلا کی سندرتا کی تصویر پیش کرتے ہیں۔
بادگیر ایرانیوں کا آوشکار ہے، اسے گرم مرستلیہ علاقوں کے گھروں کو اندر سے ٹھنڈا رکھنے کے لیے بنایا جاتا تھا۔ یہ کسی استمب کی طرح ہوتا ہے جو چار بھجے یا اشٹ بھجے روپ میں گھر کی سب سے اونچی چھت پر بنایا جاتا تھا۔ आमतौर पर बादगिर का निर्माण घर के भीतर बने हौज के ठीक ऊपर किया जाता है। पहले जमाने में एक छोटा सा हॉल होता था जिसमें हौज बना होता था। यह हॉल हर इमारत के गर्मी के कमरों के आखिरी सिरे पर बनाया जाता था। गर्मी के कमरे बड़े होते थे और उनमें बड़े बड़े कई दरवाजे, कभी कभी 5 दरवाजे होते थे। हौज वाला हॉल आंगन और गर्मी के कमरों के बीच संपर्क पुल की तरह होता था। हॉल के बीच में हौज होता था और इसी वजह से इसका नाम हौज खाना रख दिया जाता था। बादगिर ठीक इसी हौज के ऊपर बनाया जाता था। बादगिर से हवा सीधे हौज तक पहुंचती थी।
बादगिरों को डिजाइनों वाली ईंटों से सजाया जाता था। बादगिरों में मेहराबी शक्ल के दरीचे होते थे। कुछ अमीर लोगों के घरों में हौज खाना और गर्मी के कमरों के बीच पतली पतली दालानें होती थीं और जिनके रास्ते से ठंडी हवा कमरों में पहुंचती थी। बादगिरों की मदद से तहखाने को ठंडा किया जाता था, जहां पानी और खाने की चीजें रखी जाती थीं।
दोस्तों, शक्ल के हिसाब से बादगिर कई प्रकार के होते हैं। इनमें सबसे ज़्यादा सादा रूप सिंगल डायमेंशनल बादगिर होते हैं। ये बहुत छोटा होता है। छत पर एक जगह सुराख बनाकर ये बादगिर तैयार कर लिया जाता है। तूफानों से बचने के लिए बादगिर का रुख हल्की ठंडी हवाओं के रुख पर बनाया जाता था। दूसरी दिशाओं के सुराख बंद कर दिए जाते थे। कुछ जगहों पर बादगिरों को तेज और तूफानी हवाओं के विपरीत दिशा में बनाया जाता था। इस तरह ये बादगिर हवा अंदर लेने और बाहर निकालने दोनों के काम आते थे। ये बादगिर भी छोटे होते थे और इनका रूप बहुत साधारण होता था। छत पर बना बादगिर एक बड़े पाइप से जुड़ा होता था और ये पाइप छत से सीधा नीचे हौज खाने तक पहुँचता था और वो घर के कमरों और खिड़कियों तक हवा की सप्लाई करता था। इस तरह पूरा घर ठंडा रहता था।
दो रुखी और तीन रुखी या चार रुखी बादगिर भी बनाए जाते थे। कभी 8 रुखी बादगिर भी देखने को मिलते थे और कुछ बादगिर गोल होते थे। इसके अलावा भी बादगिर कई तरह से बनाए जाते हैं। बादगिर का असली काम दो हिस्सों में बांटा जा सकता है। पहला काम यह है कि अच्छी और ठंडी हवा घर के भीतरी हिस्से में पहुँचाना। जैसे ही हवा चलती है, वो बादगिर के सुराखों से तेजी के साथ घर के भीतरी हिस्से में पहुंचती है।
बादगिर का दूसरा काम यह है कि इसका दूसरा रुख घर के भीतर की गर्म और दूषित हवा को घर से बाहर निकालना होता है, यानी ये एग्जॉस्ट फैन का काम भी करता है। इसके लिए दीवारों पर ताक बनाए जाते थे जिनको गज्जा कहा जाता था। उन पर बने लकड़ी के दरवाजे से हवा के प्रवाह को कंट्रोल किया जाता था।
जब सर्दी का मौसम आ जाता था तो गज्जा के दरवाजे को बंद कर दिया जाता था, जिससे कमरे के भीतर और बाहर का वातावरण एक दूसरे से अलग हो जाता था। गज्जा का इस्तेमाल फ्रिज की तरह किया जाता था। उसमें गोश्त, दही और पनीर वगैरह रखा जाता था ताकि जानवर से भी सुरक्षित रहे और गर्म हवा से भी उसे नुकसान न पहुंचे।
कुछ बादगिर हवा के स्थानांतरण या बाष्पीकरण की प्रक्रिया के माध्यम से ही काम अंजाम देते हैं। दौलताबाद बाग के बादगिर का वातानुकूलित सिस्टम दूसरी शैली पर केंद्रित है। इसमें हवा का प्रवाह बादगिर से इमारत के भीतर एक छोटे पथरीले हौज तक पहुंचता है और वहां से कमजोर हो जाता है। बादगिर के नीचे बना कमरा जिसमें हौज और फव्वारा है 8 भुजी है और इसमें कई दरवाजे बने हैं। जब किसी खास कमरे को ठंडा करना हो तो 8 भुजिये कमरे और उस खास कमरे के बीच के दरवाजे को खोल दिया जाता है, जो ठंडी हवा उस कमरे में पहुंचने लगती थी।
بادگیر سے عمارت کے بھیتری حصے کو ٹھنڈا کرنے کی پرکریا کو بہتر کرنے کے لیے دوسری شیلیوں کا بھی استعمال کیا جاتا تھا، جیسے بم شہر میں ایک بادگیر ہے جو اصلی عمارت سے لگ بھگ 50 میٹر دور ہے، ایک بھومیگت پائپ کے ذریعے اسے عمارت سے جوڑا گیا ہے، اس پائپ کے اوپر چھوٹا باغیچہ ہے، باغیچے کی سینچائی کی جاتی ہے تو پورے پائپ میں آدرتا پھیل جاتی ہے۔ اب اس کے بعد جب بادگیر کے راستے سے ہوا بھیتر جاتی ہے تو بہت ٹھنڈی ہو جاتی ہے۔ کچھ جگہوں پر بادگیر کے مہانے پر چٹائی، مٹی کے برتن یا جھاڑیاں رکھ دیا کرتے تھے اور اس پر پانی کا چھڑکاؤ کرتے تھے، اس سے بادگیر کے راستے عمارت میں پہنچنے والی ہوا ٹھنڈی ہو جاتی تھی۔
دوستو، کچھ مشہور بادگیروں کا نام لیا جائے تو ان میں عباسیون عمارت کا بادگیر، کاشان کی تباتبائی عمارت کا بادگیر، دولت آباد عمارت کا بادگیر، یزم شیش جل بھنڈار عمارت کا بادگیر، گلستان محل کے بادگیر، سب سے زیادہ بادگیر کاشان، یز، جہروم، تبس، اروند اور فارس کھاڑی کے تٹیہ علاقے کے گرم مرستل میں بنائے گئے ہیں۔ بادگیروں کے نرمان میں ایرانی واستوکلا کی مہارتوں کو دکھایا گیا ہے۔ یہ تو صحیح طور پر نہیں معلوم ہے کہ ایران میں پہلا بادگیر کس شہر میں بنایا گیا، لیکن مدھیہ یوگین شتابدیوں میں یاترا ورتانت لکھنے والوں نے زیادہ تر یزد، گناباد، تبس، کرمان، بم اور زاہدان جیسے مرستلیہ اور ششک علاقوں کے بادگیروں کا الیکھ کیا ہے۔
کچھ اتہاسکاروں اور وشیشجوں کا ماننا ہے کہ کسی بھی گھر میں بنے ہوئے بادگیر اس گھر کے لوگوں کی حیثیت اور سوبھاؤ کا پتہ دیتے ہیں۔ بادگیر کا چھوٹا یا بڑا آکار گھر والے کی حیثیت کی آرتھک استھتی کو ظاہر کرتا تھا۔ کسی بھی گاؤں یا شہر میں پرویش کرنے پر اگر ایک سرسری نظر بادگیروں پر ڈالی جائے تو اس سے اندازہ ہوتا تھا کہ وہاں کے لوگوں کی مالی حیثیت کیا ہے۔
بندر عباس، لورستان، قیشم، چابہار کے بادگیر ایران کے بڑے سندر بادگیروں میں شمار ہوتے تھے۔ دکشنی ایران کے بہترین بادگیر بندر لنگے اور بندر کنگھ میں دیکھے جا سکتے ہیں۔ آج بھی بڑے آکار کے چار رخی بادگیر ان دو تٹیہ شہروں کی پہچان ہیں۔
یزد شہر میں دولت آباد باغ کا بادگیر 33 میٹر اونچا ہے، یہ دنیا کا سب سے اونچا بادگیر ہے۔ یہ بادگیر اس طرح کام کرتا ہے کہ اچھی ہوا کو عمارت کے اصلی کمروں تک پہنچاتا ہے، جل بھنڈاروں اور تہخانوں میں لے جاتا ہے۔ ایتیحاسک شہر یزد بادگیروں کے شہر کے نام سے مشہور رہا ہے۔ ایران کے انیہ مدھیورتی شہروں کی تلنا میں یزد میں زیادہ سنکھیا میں زیادہ ویوتا والے بادگیر ہیں۔ یزد شہر کے بادگیر زیادہ چارخی ہیں، ان کا آکار ان کی کچی یا پکی اینٹوں سے سجاوٹ گھر کے مالک کی آرتھک استھتی کا پتہ دیتی ہے۔ اس شہر میں بادگیروں کا نرمان کچی اینٹوں، پکی اینٹوں، گیلی مٹی اور لکڑی سے کیا جاتا تھا۔ یزد کی جلوایو کو دیکھتے ہوئے بادگیر میں لگنے والے مسالے میں مٹی ملا دی جاتی تھی تاکہ جلوایو سے سمن میں رہے۔
لافت ایران کا بہت پرانا گاؤں ہے جو فارس کھاڑی کے کنارے استھت ہے۔ اس گاؤں کی سانسکرتک، ایتیہاسک اور پراکرتک وشیشتائیں ایسی ہیں کہ یہ گاؤں ایران کے انیہ گاؤں سے بالکل الگ نظر آتا ہے۔ مروستریہ واستوکلا کا استعمال اور بادگیروں کا استعمال اس گاؤں کی الگ پہچان ہے۔ سمندری راستے، جل سمپرک کے سادھن، بڑے بڑے جنگل، میٹھے پانی کی اپلبدھتا، موسمی ہواؤں کا چلنا، وہ چیزیں ہیں جن سے اس علاقے کے لوگوں کے لیے جیون کا بہت اچھا واتاورن پیدا ہو گیا ہے اور یہ انوکھی بستی استھتو میں آئی ہے۔ اس گاؤں کے ہر گھر میں ایک اصلی آنگن اور بادگیر ہیں۔ یہ بادگیر الگ الگ آکار کے بنائے گئے ہیں۔ ان بادگیروں کی وجہ سے اسے بادگیروں کی بندرگاہ بھی کہا جاتا ہے۔ ہر کچھ سال بعد ایک بار گاؤں کے گھروں کی پارمپرک شیلی میں مرمت کی جاتی ہے۔ یہی وجہ ہے کہ اس گاؤں کی پارمپرک شکل اب تک باقی ہے۔ یہ شاید ایک ماتر گاؤں ہے جس کی پارمپرک شیلی نے آدھونک شیلی کو پیچھے ڈھکل رکھا ہے۔
آخری بندو یہ ہے کہ بہت ادھک گرمی پڑنے کی وجہ سے اتیت میں گھر کو ٹھنڈا رکھنے کے لیے ان سسٹموں کا استعمال کیا گیا۔ اب ایندھنوں کا استعمال کر کے یا بجلی کی مدد سے یہ کام کیا جاتا ہے تو پردوشن بھی بڑھ رہا ہے۔ اس طرح دیکھا جائے تو اگر بادگیروں کا استعمال ہو تو پردوشن سے بھی بچا جا سکتا ہے اور بہت کم خرچ میں کام نکل سکتا ہے۔ بادگیر ایک تو پراکرتک ارجا جیسے پانی، ہوا وغیرہ کا استعمال کرتا ہے اور ارجا کے خرچ کو بھی کم کرتا ہے۔ یہ پریاورن سے سمنوت بھی رہتا ہے۔ یہ شہروں میں استعمال کیے جانے والے آدھونک سسٹم کی جگہ لے سکتا ہے۔ البتہ ہر جگہ کی جلوایو کو درشٹیگت رکھتے ہوئے اچت نرمان کاریہ کرنے کی ضرورت ہے۔ دوستو، کاریکرم کا سمے یہیں سماپت ہوا، ہمیں اجازت دیجیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروع ابھی آپ سن رہے تھے ساپتاہک کاریہ جل سنکٹ، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ چھ سال کے بعد سعودی عرب کے جدہ نگر میں تین ایرانی کوٹنائک تعینات ہو گئے ہیں۔ امریکہ کے پورا راشٹرپتی ڈونلڈ ٹرمپ نے کہا ہے کہ ایران، چین اور روس نے امریکہ کو مذاق بنا دیا ہے۔ امریکی سینیٹر نے کہا ہے کہ امریکی کمزوری کی مہک روس، چین اور اتر کوریا کی ناک تک پہنچ گئی ہے۔ تو شوتو، اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ، شبھ راتری۔ Oh,